नमस्कार, कानूनका कुरा रेडियो कार्यक्रममा यहाँलाई स्वागत छ। यो कार्यक्रम रेडियो नेपाल र नेपाल सरकार कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको सहकार्यमा तयार पारिएको हो। आज हामी वैदेशिक रोजगारी, यससँग जोडिएका कानून र यसको कार्यान्वयनको विषय लिएर उपस्थित भएका छौं। नेपालबाट वर्षेनी हजारौं श्रमका लागि विभिन्न वैदेशिक रोजगार मुलुकमा जाने गरेकामा नेपालले 9 भन्दा बढ़ी मुलुकहरूसँग द्विपक्षीय श्रम सम्झौता तथा समझदारी पत्रमा हस्ताक्षर गरेको छ। यो अवस्थामा वैदेशिक रोजगार सम्बन्धी कानून कस्ता छन्, श्रमिकको संरक्षणमा राज्यले गरेका प्रयासहरू कस्ता छन्, यिनै विषयमा वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यसँग सहकर्मी प्रवीण पोखरेलले कुराकानी गर्नुभएको छ।
वैदेशिक रोजगार ऐन 2064 छ, त्यसको मुख्य उद्देश्य भनेकै चाहिँ वैदेशिक रोजगारलाई व्यवस्थित, मर्यादित, सुरक्षित बनाउने भन्ने नै छ मेन उद्देश्य। त्यही उद्देश्य अनुरूपै हाम्रा संस्थाहरू कार्यरत छन्। त्यही ऐनले जन्माएका संस्थाहरू न्यायाधिकरण छ, विभाग छ, बोर्ड छ। कार्यस्थलका कुराहरूमा चाहिँ हामी केमा अलिकति भने हाम्रा बाइलेटरियल चाहिँ नि एमओयूमा लेखिएका विषयहरूले अलिकति त्यसलाई कानुनी प्रारूप तयार हुन्छ। दोस्रो के हो भने आईएलओ जस्ता चाहिँ अन्तर्राष्ट्रिय मल्टिलेटरल चाहिँ संस्थाहरूले उहाँहरूलाई चाहिँ त्यहाँको स्थितिमा चाहिँ वाच गरेको हुन्छ। मानव अधिकारका कुरा, सुशासनका कुरा, मर्यादित श्रमका जस्ता विषयहरू, त्यसले गर्दाखेरि उहाँ कति सुरक्षित हुने भन्ने कुरा, त्यो देशको पनि कानूनको कुरा आउँछ होइन, सम्बन्धित देशको डेस्टिनेसन मुलुकको कानून कस्तो छ भन्नेमा आउँछ। मोरलेस हामीले जुन देशमा पठाएका छौँ ती कुराहरू पनि केही अध्ययन गरेर नै ती देशहरूलाई हामीले खुला गरेको हो। कानूनहरू राम्रै छन् त्यहाँ, सुरक्षितै हुन्छ रोजगार भन्ने हिसाबले। अब तेस्रो कुरा चाहिँ सुरक्षित बनाउने अर्को कुरा के हो भने रोजगारदाता र हाम्रा यहाँका मेन पावर एजेन्सीहरूको बीचको सम्झौता वा रोजगारदाता र हाम्रा श्रमिकहरूको सम्झौतामा पनि निर्भर गर्ने हुनाले ती कुराहरूमा पनि अलिकति ध्यान दिनुपर्ने हुन्छ। यिनै संयन्त्र कानुनी संयन्त्रहरूको आधारमा हामी के भन्न सक्छौँ भने अब ओभरअल परिस्थितिमा छिटफुट घटना बाहेक मोटामोटी कानुनी हिसाबले सुरक्षितै छ भन्ने हामीलाई लागिरहेको हो।
वैदेशिक रोजगारीको सिलसिलामा श्रम गन्तव्यमा जाने श्रमिकहरू चाहिँ त्यो देशमा गइसकेपछि त्यहीँको कानून आकर्षित हुन्छ र यो सन्दर्भमा चाहिँ उनीहरूलाई सो देशको भनौँ न श्रम गर्न जाने देशको नियम कानूनहरूका बारेमा जानकारी गराउन त्यत्तिकै महत्वपूर्ण हुन्छ। यो सन्दर्भमा चाहिँ हामी कहाँ छौँ, हाम्रो व्यवस्थाहरू कस्तो छ?
पहिलो कुरो तपाईँले एकदम महत्वपूर्ण, हामीले कानूनमा कानून बनाउँदा होस् अथवा व्यवहारमा महसुस गरेर वैदेशिक रोजगारमा जानुभन्दा पूर्वको अभिमुखीकरण तालिम भन्ने कन्सेप्ट ल्याइयो होइन, यो कानूनमा त्यो कुरा छ। अनि त्यो अनुसार करिब करिब चाहिँ 115-16 संस्थाहरू चाहिँ यसमा दर्ता भएर काठमाडौँभित्र बाहिर कार्यरत पनि छन्। हामीले तिनलाई पनि बेला बेला अनुगमन नियमन पनि गर्छौँ। तर यो विषयमा मैले भन्नै पर्दा चाहिँ जति यो गम्भीरतापूर्वक यसलाई लिएर जति महत्वपूर्ण हो त्यो अनुसारको चाहिँ व्यवहारमा चाहिँ अलिक नभएको हो कि जस्तो चाहिँ मलाई पनि फिल भएको छ। भनेको के हो भने त्यो जान लागेको श्रमिकले त्यही अभिमुखी तालिम मार्फत के बुझ्छ भने त्यहाँको संस्कृति, संस्कार, त्यहाँको ट्राफिक नियमहरू, त्यहाँका चाहिँ अरू कुरा, अरू व्यवहारका कुराहरू, प्लस त्यहाँको चाहिँ लेबर लको कुराहरू, त्यसपछि कार्यस्थलमा देखाउनु पर्ने आफ्ना पनि व्यवहार, अनुशासनका विषयहरू, त्यहाँ ड्युटी आवरका कुराहरू, ओभर टाइम बस्दाका नियमहरू के हुन्, कति पाइन्छ ओभर टाइम जस्ता यावत प्रश्नहरूमा, इभन यहाँ प्लेन चढ्दादेखि त्यहाँ उत्रेर गएर कार्यस्थलमा काम गर्दासम्मका चाहिँहरू समेटेर हामीले एउटा वैदेशिक रोजगार बोर्ड मार्फत त्यो मोडुलहरू पनि तयार गरिदिएर त्यो अनुसारको चाहिँ उहाँहरूलाई शिक्षा दिने, जानकारी दिने भनेर संरचना चाहिँ खडा गरियो होइन। तर त्यो चाहिँ दुइटै पाटोबाट जान लागेका श्रमिकहरूले पनि त्यसलाई सिरियसली नलिदिएको होइन, अब हामीले पैसा तिरिसकेपछि पुरै पढ्नुपर्छ भन्ने किसिमको उहाँहरूमा पनि चेतना नभएको जस्तो, र पढाउने संस्थाहरूले पनि अब उहाँहरूले पढ्न रुचि नराखेपछि अलि हल्का फुल्का मात्रै गरेर भइरहेको भन्ने कुरा धेरैतिर आएर हामीले यसलाई नियमन गरेर अलि कसिलो पनि गर्दै लगेका छौँ, केही सुधारहरू पनि गरेका छौँ। अहिले चाहिँ होइन अस्ति 40 त्यो स्किमको पूर्वाधारहरू नभएको भनेर स्पष्टीकरण सोध्यौँ, त्यसपछि अहिले क्याटागोराइज गरेरै देश वाइज क्याटागोरी जस्तो खाडीको एउटा कल्चर होला मोटामोटी, मोरलेस एउटा छ, जापान कोरियाको एउटा छ होइन, युरोपियन कन्ट्रीहरूको एउटा छ भने चाहिँ त्यो क्लस्टर क्लस्टर वाइज बेग्ला बेग्लै पढाउनु पर्ने र दुई दिन कस्तो रहेछ भने दुई दिन त भनिएको तर उहाँहरूले के बुझ्नु भएको रहेछ भने दुई दिन भनेको पाँच घण्टा अथवा छ छ घण्टा सधुना बाह्र घण्टा पढाएपछि एकै दिन भए नि बाह्र घण्टा हुन्छ भन्ने खालको पनि प्रवृत्ति पाइयो।
हजुर, अब एउटा व्यक्ति जो श्रमिकका रूपमा वैदेशिक रोजगारीमा खोलेका विभिन्न गन्तव्यहरूमा जान चाहन्छ, ऊ चाहिँ त्यहाँ जानु अघि ध्यान दिनुपर्ने कुराहरू चाहिँ कानुनी रूपमा कुराहरू चाहिँ के हुन सक्छन्, नीतिगत कुराहरू कानुनी कुराहरू?
मुख्य कुरो त ध्यान दिनुपर्ने कुरा त्यहाँको लेबर ल अध्ययन गर्नुपर्छ, उहाँहरूले होइन कमसेकम लेबर ल बुझेर जानुपर्छ। ल पढ्नु भएन नै भने पनि कमसेकम त्यहाँका पहिले गएका अन्य मान्छेहरूसँग साथीभाइसँग बुझे पनि हुन्छ त्यहाँका विषयहरू के हुन्, कस्तो छ त्यहाँको वातावरण परिस्थिति भन्ने कुरा। तेस्रो कुरा त्यही अघि मैले भनेको सबभन्दा त्यसमै सिकाइन्छ क्या, त्यसमै धेरै कुरा सिकाइन्छ, त्यहाँको कानुन भाषा कल्चरका कुराहरू चाहिँ त्यसैमा सिकाइन्छ त्यो ओरिएन्टेसन ट्रेनिङमा। त्यसलाई अलिकति सिरियसली पढिदिनु हो भने राम्रो हुन्छ र हामीले सरकारको तर्फबाट त्यही कारणले त्यसलाई व्यवस्था गरेको पनि हो कि।
भनेपछि अभिमुखीकरणमा चाहिँ आधारभूत ज्ञानहरू चाहिँ त्यसमा समावेश गरिन्छ। अब सँगै अब श्रमिक गन्तव्य श्रम गन्तव्यमा पुगेर काम गरिसकेपछि अब त्यहाँ पनि नियम कानूनहरू हुन्छन्, अब नेपालको सन्दर्भमा श्रम स्वीकृति गर्नेदेखि लिएर अब श्रमिकले विदेशमै अनुसूची आठ फारम भर्ने विभिन्नदेखि लिएर विभिन्न कुराहरू छन्, यसको चाहिँ जानकारी दिनुहोस् न।
त्यसको चाहिँ कस्तो छ भन्दाखेरि उहाँहरूलाई जसरी यहाँबाट लिएर गएर प्लेनमा उत्रेपछि रोजगारदाताले रिसिभ गर्छ, रिसिभ गरेपछि उतापट्टिको चाहिँ नियम कानूनहरू मोटामोटी रूपमा त्यहाँ ब्रिफिङ छ उहाँहरूलाई होइन, सामान्यत त्यसपछि लगेर काममा लगाउने भएकोले होइन रोजगारदाताको पनि त्यो कर्तव्यभित्र पर्छ। मैले अघि भने नि उहाँहरू पनि आफ्नो देशको कानूनबाट पनि गाइडेड हुनुहुन्छ, अन्तर्राष्ट्रिय कानूनबाट पनि गाइडेड हुनुहुन्छ, त्यसले गर्दा यी आधारभूत कुराहरू उहाँले गर्नुहुन्छ। त्यहाँ एयरपोर्टमै उहाँहरूले रिसिभ गरेर लिएर गएर पहिलो नम्बरमा त उहाँहरूलाई बेसिक यहाँ काम गर्दा यो यो छ लेबर ल, यो यो खालको छ हाम्रो, यस्तो हुन्छ अनुशासनका कुरा यो हुन्छन्, ड्युटी आवर यो हुन्छ, ओभरटाइमको कुरा यो हुन्छ, तपाईँहरूले पाउने सेवा सुविधाहरू यो यो हुन्छन् भनेर उहाँहरूले पहिले ब्रिफ गरेपछि मात्रै अनि काममा लगाउने भएकाले त्यो साइड पनि उहाँहरूले गर्नुहुन्छ। त्यो चाहिँ उतापट्टिको साइडको विषय भयो। त्यो चाहिँ
अब वैदेशिक रोजगारीका क्रममा थुप्रै युवाहरू चाहिँ ठगिएको भन्ने समाचारहरू पनि आउँछन्, वास्तविकता पनि छ केही हदसम्म। अब यो सन्दर्भमा चाहिँ त्यस्तो एउटा प्रवृत्तिमा चाहिँ हाम्रो कानून कस्तो छ, वैदेशिक रोजगारसँग सम्बन्धित कानूनहरू चाहिँ कस्ता छन्, ती व्यक्तिहरूलाई चाहिँ कारवाही गर्ने, ठगीमा लाग्ने व्यक्तिहरूलाई चाहिँ कारवाही गर्ने हाम्रो कानून चाहिँ कस्तो छ?
वास्तवमा हाम्रो कानून संविधान सबै मैले अन्यत्र पनि यो कस्तो छ भने पहिल्यै एक्सक्युज माग्नु पर्ने अवस्था चाहिँ हाम्रो ओभरअल कानून कल्चरको चाहिँ वातावरण के छ त कानून पालनाको कल्चर अथवा त्यो चाहिँ कम्प्लायन्स चाहिँ नि वैदेशिक रोजगारसँग सम्बन्धित मात्र होइन कि संविधानदेखि नि कमजोर कम्प्लायन्सको कल्चर छ, त्यो तपाईँलाई पनि थाहा छ मलाई पनि थाहा छ हो कि होइन। अब वैदेशिक रोजगार ऐनले धेरै कुरा व्यवस्था गरेको, यदि त्यो चाहिँ कानून पूर्ण रूपमा परिपालना भइदिएदेखि अब म नै त्यो पालना गराउने ठाउँमा नियमन गर्ने निकायमा बसेको मान्छे भएकाले मैले अलिकति एक्सक्युज त्यहाँनिर खोजेको हो कि। र वास्तवमा कानूनले चाहिँ के भन्छ भन्दाखेरि त्यहाँ धेरै कुरा व्यवस्था गरेको छ, कसैले पनि वैदेशिक रोजगारको अनुमति नलिइकन काम गर्यो भने अनुमति लिइसकेपछि गरेका कुराहरूमा सेवा शुल्क चाहिँ जति तोकेको छ त्योभन्दा बढी लिएको सन्दर्भमा अथवा चाहिँ कानूनमा लेखिएको भन्दा फरक ढङ्गले होइन उसलाई चाहिँ पारिश्रमिक अथवा सम्झौतामा लेखिएको भन्दाले पारिश्रमिक नदिएको सबै विषयमा कानून बोलेको पनि छ, सजायका पाटाहरू पनि छन् त्यसमा, र गम्भीर प्रकृतिको सजायमा हाम्रो चाहिँ अनुसन्धान गरेर न्यायाधिकरणमा चाहिँ मुद्दाहरू पेश गरेर त्यसले चाहिँ जेल सजाय सात वर्षसम्मको जेल सजाय तोक्न अधिकतममा सक्ने गरेको चाहिँ त्यहाँ न्यायालयमा जान्छ भने दण्ड जरिमाना गरेर चाहिँ उहाँहरूलाई सचेत गराउने कारवाही गर्ने खालका निर्णयहरू विवादले गर्ने गरीका व्यवस्थाहरू छन् त्यहाँ। मुद्दाको चाहिँ अलिकति न्यायमा उहाँहरूको पहुँच चाहिँ काठमाडौँ केन्द्रित भयो कि न्यायाधिकरण रिया भएकोले भन्ने छ, तर पनि उहाँहरूलाई उजुरी दिनका लागि जिल्ला प्रशासन कार्यालयमा पनि खुल्ला गरिएका छन्, हाम्रा श्रम कार्यालयहरूमा पनि खुल्ला गरिएको छ, त्यहाँ उजुरी दिइसकेपछि त्यहाँबाट कारवाही गर्न सक्ने भनौँ न एउटा मेलमिलापको ढाँचाको मेलमिलाप नभए त्यहाँ क्षतिपूर्ति लाउने विषयहरू भयो भने त्यो भएन भने फेरि ती मुद्दाहरू विभागमा रेफर गरेर पठाउने भन्ने प्रावधान पनि छ त्यहाँ। त्यसले गर्दा कानुनी पाटो पनि पर्याप्त छ, तर मुख्य गरेर के भइदियो भने हाम्रो अलिकति चाहिँ कानुनको पालना गर्ने कल्चर चाहिँ कमजोर भएकै हो ओभरअल सोसाइटीमा, त्यो कुरो त्यहाँ पनि रिफ्लेक्ट भएको छ क्या वैदेशिक वैदेशिक रोजगारको सन्दर्भमा पनि।
अब वैदेशिक रोजगार व्यवसायलाई प्रवर्धन गर्दै स्वव्यवसायलाई सुरक्षित व्यवस्थित र मर्यादित बनाउन वैदेशिक रोजगारमा जाने कामदार र वैदेशिक रोजगार व्यवसायीको हकको संरक्षणका लागि वैदेशिक रोजगार ऐन 2064 अहिले लागू भइरहेको छ। यो ऐन कति पर्याप्त देख्नुहुन्छ? यहाँ एउटा विभागको प्रमुख जिम्मेवारीमा बसेको हिसाबमा त्यो कार्यान्वयन गर्दाखेरि कस्तो देख्नुहुन्छ?
मैले त अब छिटपुट यसो हुन्छ, कानुनको चाहिँ समय सँगै र चाहिँ आउने धेरै घटनाहरू रिपिटेडली हुने र धेरै संख्यामा हुने भयो भने त त्यसलाई एड्रेस यदि कानुनले गर्दैन भने संशोधन र सुधार गर्ने गुन्जास त सधैँ रहन्छ होइन। तर कानुन पर्याप्त छ, यसको पालना चाहिँ सही ढङ्गले गरिदिने, सबै यसको पालनामा इमान्दार भइदिने हो भने हाम्रा संस्थाहरूमा वैदेशिक रोजगार प्रवर्धन बोर्ड, प्रवर्धन विभाग भन्ने थियो, त्यो प्रवर्धन भन्ने शब्द हटाइयो। त्यो कारण के थियो होला जस्तो लाग्छ भने अलिकति त्यो प्रवर्धनै गर्ने चाहिँ होइन कि हामीले कमसेकम जान लागेको इच्छा गरेकोलाई सहजीकरण गर्ने, जान नचाहने मान्छेलाई इन्करेज गर्ने चाहिँ होइन, इन्करेज पनि नगर्ने, डिस्करेज पनि नगर्ने भन्ने त्यसको उद्देश्य त्यो हो। त्यसै अनुरूपै चाहिँ हामी काम पनि गरिरहेका छौँ। गरु तपाईँले भनिरहँदाखेरि मलाई एउटा प्रश्नमा चाहिँ मलाई अहिलेसम्म यो 7-8 महिनाको काम गर्दाको अनुभवले के देखाएको छ भने वैदेशिक रोजगारमा जाँदै गरेको श्रमिकलाई प्रोटेक्सन गर्ने हिसाबले बनाइएको छ यो कानुन होइन, वैदेशिक रोजगार ऐन 2064। प्रोटेक्सन गर्नु असाध्यै राम्रो कुरो हो, त्यो उहाँहरूकै संरक्षणका लागि विभाग संस्था सरकार बसेको छ। तर अलि ज्यादा प्रोटेक्सन भएकोले उहाँहरूले के आफ्नो दायित्व र कर्तव्य उहाँहरूको त्यहाँ नपुगेको कारणले एउटा के ल्याप्सेस हो भने जानुभन्दा अगाडि यी सबै कुरा विचार गर्नुपर्छ। पैसा तिर्नुभन्दा अगाडि त्यो कानुनमै सबै लेखिदिएको पनि छ यी विषयहरू, कति पैसा रसिद लिएर दिने, कति पैसा लाग्छ बुझ्ने, पैसा दिँदैछ भने त्यसको रिसिट लिने, कसलाई दिँदैछु म आधिकारिकता, कहाँनिर छ कि छैन त्यो हेर्ने बुझ्ने भन्ने कुराहरू चाहिँ धेरै छन्। त्यो कुरा केही पनि गर्नुहुन्न उहाँहरू होइन, विभिन्न एजेन्ट मार्फत जहाँ पनि डिल गरिदिनु भएको छ त्यसपछि त्यो आधिकारिकता पनि छैन, त्यसपछि उहाँहरूको त्यो रिसिट भरपाई केही पनि छैन। अनि जब दिइसकेपछि ठुल्ठुलो पैसा लाग्ने भन्दा धेरै पैसा बुझाइरहनु भएको छ, सामान्य त यत्रो धेरै पैसा लाग्दैन भन्ने थाहा पाउँदा पाउँदै त्यति त थाहा पाउनु पर्ने हो नि त, त्यति जति पैसा लाग्छ भनेर त्यो पनि बुझाइदिनुहुन्छ, अनि बल्ल विभागमा चाहिँ आउनुहुन्छ केही पनि प्रमाण नभइकन, र उहाँहरू कालै त्यो अनुसन्धानको पाटोसम्म धैर्य गर्न पनि नखोज्नुहुन्छ होइन उहाँहरूले। अब यो विषयमा उहाँहरूलाई अलिकति प्रमाण बिना बुझाउनुको पैसा, जुन सुकै पैसा बुझाउँदा प्रमाण दिने चाहिँ उहाँहरूलाई पनि त्यो चाहिँ एउटा दायित्व चाहिँ सिर्जना गरिदिनुपर्छ होला जस्तो लाग्छ, अनि मात्रै ठगिएका केसहरूलाई सजिलै सल्टाउन सकिन्छ। होइन भने मुद्दा लियो प्रमाण छैन, अनि प्रमाण बिना सरकारी संयन्त्रहरूले चाहिँ औपचारिक सरकारी संयन्त्रहरूले कुनै पनि डिसिजन उहाँहरूको पक्षमा गरिदिन पनि गाह्रै छ होइन, यो स्थिति छ।
श्रमिकका रूपमा जान खोजिरहेका व्यक्तिहरू चाहिँ आफू ठगिएको अनुभूति गरेपछि र ठगिएको महसुस गरेपछि चाहिँ उनीहरू बल्ल ऐन कानून, कानूनी कारवाहीतिर कानून रहेछ भन्ने कुरा थाहा भनौँ न त्यतातिर ध्यान दिँदा चाहिँ यो जुन जति पनि ऐन कानूनहरू छन् वैदेशिक रोजगारीका क्षेत्रमा त्यो चाहिँ प्रभावकारी कार्यान्वयन हुन नसकिरहेको अवस्था हो।
एकदम 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 प्रमाणको अभावमा हामीले उहाँहरूलाई तत्कालै न्याय दिन सकिएन, उहाँहरू अन्याय परेर हुनु भएको छ, तर न्याय दिनलाई प्रमाण चाहिन्छ, प्रमाण भएन, प्रमाण जुटाउने भागी उहाँहरूको सुरु कदम वैदेशिक रोजगारमा जानुभन्दा पूर्व नै उहाँहरूले एकचोटि यी सबै चिज मनन गरेर मात्रै यो प्रक्रिया थाल्नुपर्ने अवस्था छ, त्यसका लागि कानुनमा केही उहाँहरूलाई जिम्मेवार बनाउन जरुरी छ भन्ने लाग्छ रे।
अब जस्तै वैदेशिक रोजगारीका सिलसिलामा कतिपय व्यक्तिहरूको निधन पनि भएको अवस्था हुन्छ, यो अवस्थामा मृतकका परिवारहरूले क्षतिपूर्ति पाउने व्यवस्थाहरू चाहिँ कस्तो छ?
त्यो व्यवस्थाहरू चाहिँ वैदेशिक रोजगार बोर्डमा चाहिँ हाम्रो त्यो कोषमा चाहिँ उहाँहरूले पनि जाँदा जाँदै स्वीकृति लिँदा पनि केही पैसा बुझाउनु भएको हुन्छ होइन, 1500 कल्याणकारीका लागि र 2500 दुईटा कोलममा त्यो अवधि हेरेर होइन, 2-3 वर्ष र सोभन्दा बढीको लागि 2500 छ, त्योभन्दा तल 1500 छ, त्यो पैसाहरूबाट आउने ब्याज भयो होइन, यी विषय यिनीहरूबाट चाहिँ वैदेशिक रोजगार बोर्ड छ, माननीय मन्त्रीजीको अध्यक्षतामा त्यो बोर्ड बसेर त्यसरी चाहिँ अङ्ग भङ्ग मृत्यु भएकाहरूलाई चाहिँ कल्याणकारी कामहरू थुप्रै किसिमका छन्, त्यो जस्तो भनौँ न बिनामा हुने बिनामा आबद्ध गराएर मात्रै हामीले पठाउने गरेका छौँ, त्यसो गर्दा बिनामा पनि 14 लाख रुपियाँ चाहिँ पछाडि आउँछ, त्यस्तो स्थितिमा कल्याणकारी उसबाट चाहिँ 7 लाख आउँछ, त्यसलाई अलिकति अब अहिले हामीसँग त्यो फन्ड पनि बढेको हुँदाखेरि थोरै अझै त्यो 7 लाख अलिकति बढाउने हो कि भन्ने पनि सोचिँदैछ होइन, त्यसले गर्दाखेरि त्यस्तो स्थितिमा कल्याणकारी कार्यक्रमहरू हाम्रा प्रशस्तै छन्, अब अझ हामीले अहिले एसएसएफमा सोसियल सेक्युरिटी चाहिँ आबद्धताको लागि चाहिँ आह्वान गऱ्यौँ उहाँहरूलाई, होइन त्यसमा जाने आबद्ध भएर जाने व्यवस्था मिलायौँ। त्यसले गर्दा पनि अरू पनि चाहिँ बिमा लगायतका चाहिँ भोलि गएर उहाँहरूको आय चाहिँ टुटेको अवस्थामा उहाँहरूलाई त्यो पनि सुविधा उपलब्ध हुने, उहाँहरूको जीविकोपार्जन गर्न, सन्ततिको शिक्षाका लागि सामाजिक सुरक्षा कोषमा प्रशस्त स्किम छन्, ती स्किमहरू प्राप्त गर्न सक्ने प्रावधानहरूमा पनि हामीले उहाँहरूलाई पनि आबद्ध गरिसकेका छौँ। त्यसले गर्दा कल्याणकारी कार्यक्रमहरूमा उहाँहरूको क्षतिपूर्ति, राहत, उद्धार, कल्याणकारी चाहिँ कामहरू, शिक्षा, परिवारका अनि आय टुटेको अवस्थामा उहाँहरूको कठिन अवस्थालाई चाहिँ भर्तेक गर्ने सिचुएसनमा चाहिँ पर्याप्त कार्यक्रमहरू छन्।
उहाँ हुनुहुन्थ्यो वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्य। हवस् त, आजका लागि कार्यक्रमको समय सकिएको छ। सन्तोष रेग्मी, प्रवीण पोखरेल र म सुमिता लामालाई विदा दिनुहोस्। नमस्कार।